यो रेडियो नेपाल हो। अब चुतरियालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेश। सार्वजनिक निकायले आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपतिको जोड़। मुलुकको कुल बेरुजु रकम 7 खर्बमाथि पुगेको प्रतिवेदनमा उल्लेख। संविधान संशोधनका लागि बहस पत्र तयार गर्न गठित कार्यदलद्वारा जेन्जी प्रतिनिधिलाई सकारात्मक संवादका लागि आह्वान। लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या 8 वटा मात्र कायम गर्ने प्रदेश मन्त्री परिषद बैठकको निर्णय। र होर्मुज जलमार्ग खुलाउन चीनले प्रस्ताव गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दावी। द्वन्द समाधानका लागि चीनको सहयोग स्वीकार गर्ने इरानको भनाई।
नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
अझै रमाइलो, ₹50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखा परीक्षकको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन पेश भएको छ। राष्ट्रपति भवनमा आज आयोजित विशेष कार्यक्रममा राष्ट्रपति समक्ष महालेखा परीक्षक तोयम रायाले प्रतिवेदन पेश गर्नुभएको हो। त्यस अवसरमा राष्ट्रपति पौडेलले बढ़दो बेरुजुप्रति चिन्ता व्यक्त गर्दै सार्वजनिक निकायले जवाफदेहिता, पारदर्शिता र आर्थिक अनुशासन कायम गर्नुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रपति पौडेलले फजूल खर्चलाई निरुत्साहित गरी आर्थिक अनुशासन कायम भएमा मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा हुने विश्वास व्यक्त गर्नुभयो। प्रतिवेदनले औल्याएका विषयवस्तु सम्बन्धित निकाय र सरकार भएकाहरूलाई जवाबदेही हुन प्रेरित गर्ने विश्वास पनि राष्ट्रपतिले व्यक्त गर्नुभयो। बेरुजु कम गर्दै आर्थिक अनुशासन, जवाफदेहिता, पारदर्शिता कायम गर्न महालेखा परीक्षकको कार्यालयको भूमिका महत्वपूर्ण हुने हुँदा भविष्यमा पनि संस्थागत क्षमता, पेशागत हित अभिवृद्धि र आन्तरिक सुशासन कायम गर्नेतर्फ कार्यालय अझ क्रियाशील हुनुपर्नेमा राष्ट्रपति पौडेलले जोड़ दिनुभयो। संविधान संशोधनका लागि बहस पत्र तयार गर्न गठित कार्यदलले जेन्जी प्रतिनिधिलाई सकारात्मक संवादका लागि आह्वान गरेको छ। जेन्जीका प्रतिनिधिसँग आज हुन लागेको छलफलका विषयमा देखिएका केही अन्यलका बीच सकारात्मक संवादका लागि आह्वान गरिएको हो। कार्यदलका संयोजक असीम शाहले सबै सरकारवालाको सुझाव समेटेर बहस पत्रलाई पूर्णता दिनु नै कार्यदलको मुख्य ध्येय रहेको र सोही अनुसार जेन्जीका प्रतिनिधिलाई पनि छलफलका लागि आमन्त्रण गरिएको उल्लेख गर्नुभयो। आज साँझ 5 बजे तय गरिएको छलफलका सन्दर्भमा केही जेन्जी प्रतिनिधिले अघिल्लो सरकारसँग भएका सहमतिका विषयलाई लिएर असन्तुष्टि जनाएपछि संयोजक शाहले वास्तविकता प्रष्ट पार्नु भएको हो। अघिल्लो सरकारसँग भएका सहमति कार्यान्वयनकै चरणमा रहेको उल्लेख गर्दै उहाँले जेन्जी परिषद निर्माण अन्तिम चरणमा पुगेको बताउनुभयो। कार्यदलले आयोजना गरेको छलफल संविधान संशोधनका लागि सुझाव संकलन गर्ने विशेष र फरक उद्देश्यका लागि भएकाले यसलाई अन्य विषयसँग नमिसाउन पनि उहाँले आग्रह गर्नुभयो। कार्यदलले गत चैत 25 गतेदेखि सरकारवालासँग छलफल शुरू गरेको थियो। सरकारले सार्वजनिक खरिदमा मितव्ययिता अपनाउन तथा अत्यावश्यक बाहेक अन्य अवस्थामा कुनै किसिमका नयाँ सामग्री खरिद नगर्न निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारका सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, सरकारी निकाय, मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय तथा सबै प्रदेशमा परिपत्र गर्दै खर्चमा मितव्ययिता अपनाउन निर्देशन दिएको हो। मन्त्री परिषदको कार्यालयले अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न तथा मौजूदा औजार, उपकरण, फर्निचर र सवारी साधनलाई चालू अवस्थामा राख्न अनुरोध गरेको छ। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कृषि पेसालाई मर्यादित र आकर्षक बनाउन नीतिगत सुधार तथा स्रोत व्यवस्थापनमा मन्त्रालय प्रतिबद्ध रहेको बताउनु भएको छ। कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आज बसेको बैठकमा मन्त्री चौधरीले कृषि क्षेत्रको शिक्षा अनुसन्धान तथा प्रविधिलाई समयानुकूल परिमार्जन गरी जनमुखी बनाउने तयारी भइरहेको जानकारी दिनुभयो। मन्त्री चौधरीले रासायनिक मलको आयातमा मात्रै मन्त्रालयको झण्डै 50% बजेट खर्च हुने गरेकाले रासायनिक मलको आयात घटाउन जैविक मलको प्रयोग बढ़ाउनुपर्ने बताउनुभयो। बैठकमा सांसदहरूले रासायनिक मलको अत्याधिक प्रयोगले माटोको उर्वरा शक्ति घटाउनुका साथै जनस्वास्थ्यमा समेत हानि पुर्याइरहेको बताउँदै राष्ट्रको जलस्रोत र विद्युत प्रयोग गरी ग्रीन हाइड्रोजन प्रविधि मार्फत मल उत्पादन शुरू गर्नुपर्ने बताउनुभयो। सांसदहरूले बाँझो जमीनलाई खेतीयोग्य जमीनमा रूपान्तरण गरी सुकुम्बासी तथा युवा पुस्तालाई उत्पादनमुखी रोजगारी र कृषि शिक्षा प्रदान गर्नुपर्ने आवश्यकता औल्याउनुभयो। बैठकमा मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले कृषि क्षेत्रको व्यावसायीकरणका लागि संघ प्रदेश र स्थानीय तीनै तहबाट पर्याप्त बजेट लगानी नीतिगत सुधार तथा निजी क्षेत्रसँगको सहकार्य अपरिहार्य रहेको बताउनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले संविधानले प्रत्याभूत गरेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता जस्ता मौलिक हक विरूद्ध सरकारले कुनै पनि कदम नचाल्ने स्पष्ट पार्नु भएको छ। संचारिका समूह नेपालसँग मन्त्रालयमा आज भएको छलफलमा संचार मन्त्री डाक्टर तिमिल सिन्हाले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै संचार माध्यम तथा नागरिक दुवैले अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्दा जिम्मेवारी बोध गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले प्रेस स्वतन्त्रता लोकतान्त्रिक शासन व्यवस्थाको आधारभूत स्तम्भ भएकाले सरकारले त्यसको सम्मान गर्दै संचार क्षेत्रलाई थप जिम्मेवार मर्यादित र व्यावसायिक बनाउन आवश्यक पहल गर्ने बताउनुभयो। संचार क्षेत्रमा कार्यरत पत्रकारहरूले नियमित पारिश्रमिक नपाउने श्रम अधिकार कार्यान्वयन नहुने तथा असुरक्षित वातावरणमा काम गर्नुपर्ने अवस्था अन्त्य गर्न मन्त्रालयले आवश्यक पहल गर्ने मन्त्री डाक्टर तिमिल सिन्हाले उल्लेख गर्नुभयो। संसदीय सुनवाई समितिका सभापति बोध नारायण श्रेष्ठले संसदीय सुनवाई पश्चात नियुक्त हुने व्यक्तिले आफूले प्रस्तुत गरेको प्रतिबद्धता नतिजामा आधारित भई चौमासिक रूपमा सार्वजनिक गर्नुपर्ने व्यवस्था सुनवाई समितिले गरेको बताउनु भएको छ। संसद सचिवालयमा आज संसदीय मामिला हेर्ने पत्रकारहरूसँगको छलफलमा सभापति श्रेष्ठले संसदीय सुनवाई पश्चात नियुक्त हुने व्यक्तिले समितिमा प्रस्तुत गरेको नतिजामा आधारित कार्ययोजना सम्बन्धित निकायमा अभिलेख गराई चौमासिक रूपमा विद्युतीय माध्यमबाट सार्वजनिक गर्नुपर्ने व्यवस्था कार्यविधिमा गरिएको बताउनुभयो। उहाँले विधि र प्रक्रियाभित्र रहेर सुनवाईलाई खुल्ला पारदर्शी र प्रभावकारी बनाएर अगाडि बढ़ने बताउनुभयो। सभापति श्रेष्ठले संवैधानिक परिषदबाट प्रधान न्यायाधीशमा सिफारिश हुनुभएका सर्वोच्च अदालतका न्यायाधीश डाक्टर मनोज कुमार शर्माको सुनवाई प्रक्रियाका लागि उजुरी आह्वान गरिएको र आगामी मंगलबार उजुरी खोलेर अध्ययन गरी सुनवाई अगाडि बढ़ाउने जानकारी गराउनुभयो। लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ। प्रदेश मन्त्री परिषदको आज बसेको बैठकले प्रशासनिक खर्च कटौती गर्न साउन 1 गतेदेखि लागू हुने गरी प्रदेशमा 8 मात्र मन्त्रालय कायम गर्ने निर्णय गरेको हो। बैठकले सो सम्बन्धमा प्रदेशका प्रमुख सचिव कृष्ण प्रसाद काप्रीको संयोजकत्वमा गठित संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिलाई प्रदेश सरकार कार्यविभाजन नियमावली 2079 आवश्यक संशोधनको मस्यौदासहित प्रतिवेदन पेश गर्न निर्देशन दिएको सरकारका प्रवक्ता एवं कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिनुभयो। लुम्बिनी प्रदेशमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयसहित हाल 12 मन्त्रालय छन्। उदयपुरको चौदण्डीगढ़ी नगरपालिकाले दशकौंदेखि ऐलानी तथा अव्यवस्थित बसोबासमा रहेका नागरिकलाई भोगाधिकार दर्ता प्रमाणपूर्जा वितरण गर्न शुरू गरेको छ। नगरपालिकाले भूमिहीन तथा अव्यवस्थित बसोबासीको लगत संकलन गरी हालसम्म 2500 परिवारलाई भोगाधिकार दर्ता प्रमाणपूर्जा वितरण गरेसँगै स्थानीयमा सुरक्षित बसोबासको आशा बढ़ेको छ। उदयपुरबाट संवाददाता अञ्जनी कुमार अधिकारीको रिपोर्ट।
उदयपुरको चौदण्डीगढी नगरपालिकाले दशकौंदेखि ऐलानी तथा अव्यवस्थित बसोबासमा रहेका नागरिकहरूलाई भोगाधिकार दर्ता प्रमाण पूर्जा वितरण शुरू गरेपछि स्थानीयमा सुरक्षित बसोबासको आशा बढेको छ। नगरपालिकाका अनुसार हालसम्म वडा नम्बर 2, 6 र 8 का 280 भन्दा बढी परिवारले भोगाधिकार दर्ता प्रमाण पूर्जा प्राप्त गरिसकेका छन्। पालिकाभित्र 10,000 भन्दा बढी भूमिहीन तथा अव्यवस्थित बसोबासीको लगत संकलन गरिएको छ भने करिब 2500 परिवारलाई भोगाधिकार दर्ता प्रमाण पूर्जा वितरणको अन्तिम प्रक्रिया अगाडि बढाइएको नगरपालिकाले जनाएको छ। चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले भोगाधिकार प्रमाण पूर्जा भविष्यमा लाल पूर्जा प्राप्तिको आधार बन्ने बताउनुभयो।
भोगाधिकार नपाएका अव्यवस्थित बसोबास गरिराख्नु भएको वर्षौंदेखि सुकुम्बासी भएर पुस्तेउली जिन्दगी बिताइराख्नु भएका दाजुभाइ तथा दिदीबहिनीहरूलाई जनविश्वास दिलाउनको निम्ति तपाईँहरूको व्यक्तिगत यो सम्पत्ति तपाईँहरूकै हो भन्ने पुष्टि दिँदै स्थानीय सरकारको तर्फबाट हामीले तपाईँहरूलाई सम्पत्तिको मालिक बनाइदिएको छौँ।
चौदण्डीगढी नगरपालिकाले वर्षौंदेखिको पीड़ालाई सम्बोधन गर्दै जग्गा भोगाधिकार पूर्जा वितरण गरेपछि स्थानीयले पनि अब डोजरको डर हट्दै गएको प्रतिक्रिया दिएका छन्। चौदण्डीगढी नगरपालिका 8 का पदम खड्काले भोगाधिकार प्रमाण पूर्जा पाएपछि आफूहरू ढुक्क भएको बताउनुभयो।
अव्यवस्थितलाई व्यवस्थित गराउने रहेछ भन्ने हामीलाई ठुलो विश्वास लागेको छ। सरकारले उठाउने हो कि शंका पनि भइरहेको थियो। नगरले धनी पूर्जा दिँदाखेरि सबैलाई ढुक्क भयो।
चौदण्डीगढी नगरपालिकाले नगर स्तरीय भूमि सम्बन्धी ऐन 2081 तथा कार्यविधि 2082 लागू गर्दै स्थलगत अध्ययन नापी र नक्सा तयार पछि भोगाधिकार दर्ता प्रमाण पूर्जा वितरण गरिरहेको जनाएको छ। नेपालमा भूमि सम्बन्धी समस्या केवल कानूनी होइन, सामाजिक र ऐतिहासिक विषय पनि हो। भोगाधिकार प्रमाण पूर्जा पाएपछि स्थानीयले अब आफ्नो बसोबास राज्यको अभिलेख सुरक्षित भएको अनुभूत गर्न थालेका छन्। अञ्जनी कुमार अधिकारी, रेडियो नेपाल, उदयपुर।
सरकारले विज्ञान प्रविधि र नव प्रवर्तन क्षेत्रलाई केन्द्रमा राख्दै नयाँ मन्त्रालय गठन गरेको छ। मन्त्री परिषदको गत वैशाख 30 गतेको निर्णय राजपत्रमा प्रकाशित भई नेपाल सरकार कार्यविभाजन नियमावली 2083 अनुसार विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्रालय औपचारिक रूपमा स्थापना गरिएको हो। सरकारले विज्ञान तथा प्रविधि क्षेत्रलाई छुट्टै मन्त्रालय मार्फत अघि बढ़ाउने निर्णयलाई राज्यको दीर्घकालीन विकास रणनीतिसँग जोड़ेर हेरिएको छ। हाल सो मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाहले नै सम्हाली राख्नु भएको छ। नवगठित मन्त्रालयलाई विज्ञान प्रविधि तथा नव प्रवर्तनसँग सम्बन्धित नीति कानून तथा मापदण्ड निर्माण गर्ने अधिकार दिइएको छ। बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले आजदेखि प्रदेश सभाको चालू अधिवेशन अन्त्य गर्नुभएको छ। वहाँले बागमती प्रदेश मन्त्री परिषदको सिफारिश बमोजिम आज राति 12 बजेदेखि अधिवेशन अन्त्य गर्नुभएको हो। प्युठानको माण्डवी गाउँपालिका डामरी खोलामा एउटा भ्यान दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ। देवीस्थान दाङ सड़क खण्डमा भ्यान अनियन्त्रित भई सड़कबाट करिब 200 मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ। कैलाली र बर्दिया जिल्लालाई जोड्ने दौलतपुर घाटमा कर्णाली नदीमाथि बनिरहेको झोलुङ्गे पुल निर्माणको काम 1 वर्षमै सकिने भएको छ। 2 वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको भए पनि काम शुरू गरेको 1 वर्षमै असारको पहिलो सातासम्म पुल निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने निर्माण कम्पनीले जनाएको छ। कैलालीबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
कैलाली र बर्दिया जोड्ने दौलतपुर घाटमा कर्णाली नदीमाथि बनिरहेको झुलुङ्गे पुल निर्माणको 90% काम सम्पन्न भइसकेको छ। गएको असारमा पुल निर्माणको काम शुरू गरेको र अहिलेसम्मको अवस्था हेर्दा पुलको निर्माण कार्य 90% सम्पन्न भएको छ। अब बाँकी जेठको अन्तिम वा असारको पहिलो साताभित्र पुलको निर्माण सबै काम सकिने निर्माण कम्पनीले बताएको छ। सम्झौता अनुसार 2084 साल असार 11 गतेसम्म निर्माण कार्यको म्याद रहेको भए पनि सबैको सहयोग र काम गर्ने स्थानको वातावरणले पनि आफूलाई काम गर्न सहज हुँदा सम्झौता मिति अगाडि नै काम सकिन लागेको बताउनुहुन्छ निर्माण व्यवसायी विक्रम बस्नेत।
म्यान पावर रिक्वायरमेन्ट सबैजना मिलेर उदाहरण खालि टाइम लाग्यो। पाइलिङ गर्न पनि दिनमा 2 टा छोटे हो, चारै हो, जताबाट सपोर्ट भयो स्थानीय प्लस प्राविधिक भयो, हरेक चिजबाट पासवर्ड भयो, चाँडै काम भयो, डेट अन्तिम नभए नै असारको पहिलो हप्ता पुल दिन्छ।
लामो समयपछि दौलतपुर घाटमा कर्णाली नदीमाथि झुलुङ्गे पुल बन्न थालेको र त्यो पनि सम्झौता मिति अगाडि नै निर्माण कार्य सकिन लाग्दा यहाँका नागरिकहरू पनि खुशी भएका छन्। कैलालीको टिकापुर एक व्यवसाय क्षेत्रका रूपबहादुर साउद:
असाध्यै खुशी, धेरै सालदेखिको यो नाउँमा यात्रा वारी पारेको थियो, अब त्यो अन्त्य हुने भयो, टिकापुर वासी पुरै यसको लागि अब धेरै खुशी छौ।
यहाँ झुलुङ्गे पुल समेत नहुँदा हिउँदमा डुङ्गाको कठिनपूर्ण यात्रा र वर्षातमा कहिलेकाहीँ त्यही डुङ्गा पनि बन्द हुने भएकाले निकै समस्या हुने गरेको छ। र अब यहाँ पुल बनेपछि बर्दियाबाट कैलाली र कैलालीबाट बर्दिया आवजावत गर्न धेरै सहज हुने बताउनुहुन्छ दौलतपुर कर्मी डाँडाका सामाजिक अगुवा सिंहराज बुढामगर:
तत्कालको लागि झुलुङ्गे पुल भए पनि हामीहरूलाई धेरै सपोर्ट हुन्छ। यहाँबाट हामीहरू बर्दिया आउन जानको लागि वर्षातको बेलामा नेपालगंज राजापुरबाट आउनु पर्यो भने उतै बर्दिया जिल्लाको दौलतपुरमा बास बस्नुपर्ने समस्या यसले आउन जानको लागि धेरै सपोर्ट हुन्छ।
पुलमा अटो रिक्सा मोटरसाइकलसम्म आवजावत गर्न सक्नेछन् भने पुलको बीच भागमा अटो रिक्सा तथा मोटरसाइकल पार्किङ समेत गर्न सक्ने संरचना निर्माण गरिएको बताउनुहुन्छ पुनः निर्माण व्यवसायी विक्रम बस्नेत।
हाम्रो यसमा अटो बाँचिँदैन, प्लस पोइन्ट भित्र सेन्टर ब्लङ गएर दुई चार अटो पार्किङ गर्न मिल्छ, प्लस आठ दस वटा बाइकहरू पनि त्यहाँ पार्किङ गर्न मिल्ने टाइपको स्ट्रक्चर पुलहरूमा चाहिँ यस्तो टाइपको संरचना डिजाइनहरू हुँदैन।
भ्याट बाहेक 15,73,00,000 निर्माण हुन लागेको पुलको लम्बाई 482.13 मिटर, चौडाई 1.60 मिटर रहेको छ। नेपाल सरकारको झुलुङ्गे पुल विभाग अन्तर्गत बन्दै गरेको पुलका 5 मुख्य र अन्य सहायक गरी 11 पिल्लर छन्। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
जुम्लाका 8 स्थानीय तहमध्ये हालसम्म 6 स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका छन्। जन्मेदेखि 23 महिनासम्म तथा नियमित खोप तालिकामा छुटेका सबै बालबालिकालाई खोप लगाइसकेपछि 6 स्थानीय तहले पूर्ण खोप सुनिश्चितता घोषणा गरेका हुन्। हेटौडा ढल्केबर दोहबी 400 केभी प्रसारणलाई निर्माण पुनः शुरू भएको छ। सरकारको पहलपछि लामो समयदेखि मुआवजा र जग्गा विवादका कारण अवरूद्ध प्रसारण लाइनको निर्माण पुनः शुरू भएको हो। वैदेशिक रोजगारीका लागि ग्रीस र यूएई पठाइदिने भन्दै 26,00,000 रूपियाँ ठगी गरेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा काभ्रे पलाञ्चोक भुल्लु नगरपालिका 1 का 52 वर्षीय मधुसूदन पराजुलीले ग्रीस पठाउने भन्दै 23,00,000 तथा पर्वत कुस्मा नगरपालिका 2 का 32 वर्षीय प्रकाश बास्तोलाले यूएई पठाउने भन्दै 3,00,000 रकम लिई विदेश नपठाई सम्पर्क विहीन भएको भन्ने पीड़ितहरूको उजुरीका आधारमा पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। इरानका विदेश मन्त्री अब्बास अराघचीले मध्यपूर्वमा द्वन्द्व समाधान गर्न चीन लगायत कुनै पनि सहयोगका लागि आफू तयार रहेको बताउनु भएको छ। चीनले मध्यपूर्व युद्धमा मध्यस्थता गर्न चाहेमा के यो इरानका लागि स्वीकार्य छ भनी सोधिएको प्रश्नमा ब्रिक्स समूहका राष्ट्रहरूको बैठकका अवसरमा भारतको नयाँ दिल्लीमा पत्रकारहरूसँगको संवादमा उहाँले सहमति जनाउनु भएको हो। वार्ता जारी राख्न अमेरिका इच्छुक रहेको सन्देश वाशिङटनबाट प्राप्त भएको पनि विदेश मन्त्री अराघचीले बताउनुभयो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका राष्ट्रपति सी जिनपिङले स्ट्रेट अफ हर्मुज पुनः खोल्न चीनले सहयोग गर्ने प्रस्ताव गरेको र चिनिया नेताले अमेरिका र इजरायल विरूद्धको युद्धमा इरानलाई सहयोग गर्न सैन्य उपकरण नपठाउने प्रतिबद्धता व्यक्त गरेको बताएको एक दिनपछि अराघचीको यो धारणा आएको हो। इरान र अमेरिका बीचको तनाव कम गर्न अहिलेसम्म पाकिस्तान मध्यस्थकर्ता रहँदै आएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले होर्मुज जलमार्ग खुलाउन चीनले प्रस्ताव गरेको दावी गर्नुभएको छ। चीनले भने यसबारे कुनै धारणा राखेको छैन। इण्डोनेसियाको सुमात्रा टापुमा संचालित एक सुनखानी नजिकै गएको पहिरोमा परि 9 मृत्यु भएको छ। इण्डोनेसियाको सिजुनजुङ जिल्लामा सुनखानी नजिकैको चट्टान ढलेर पहिरो जाँदा 3 मिटर टाढा काम गरिरहेका खानी मजदूरहरूको समूह पुरिएका थिए।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
मुलुकको कुल बेरुजु रकम 7 खर्ब रूपियाँ भन्दा माथि पुगेको छ। महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदनमा बेरुजु रकम 7,55,00,000,000 रूपियाँ पुगेको उल्लेख छ। महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष 2081-82 संघीय, प्रदेश, स्थानीय तह, संगठित संस्था र संघीय कानूनद्वारा तोकिएका अन्य संघ संस्था तथा समितिको 94,84,50,00,000,000 रूपियाँ बराबरको लेखा परीक्षण गरेको जनाएको छ। गएको भदौ 23 र 24 आन्दोलनमा क्षति पुगेका 179 कार्यालय तथा निकायको लेखा र सो सम्बन्धी श्रेष्ठता पेश नभएकाले 1,47,90,00,000,000 रुपियाँ बराबरको लेखा परीक्षण हुन नसकेको महालेखा परीक्षक स्वयं रायले बताउनुभयो। महालेखा परीक्षणबाट विभिन्न नीतिगत तथा प्रणालीगत सुधार गर्नुपर्ने सैद्धान्तिक बेहोराका 88,09,00,000,000 रुपियाँ बराबरको बेरुजू फेला परेको छ। यस्तै संघीय सरकारी कार्यालयतर्फ 53,49,00,000,000 रुपियाँ, प्रदेशतर्फ 5,23,00,000,000 रुपियाँ, स्थानीय तहतर्फ 19,05,00,000,000 रुपियाँ, समिति र अन्य संघ संस्थातर्फ 10,32,00,000,000 रुपियाँ बराबरको बेरुजु रहेको महालेखा परीक्षक रायले जानकारी दिनुभयो। यसैबीच मुख्य सचिव सुमन राज अर्यालको अध्यक्षतामा गठित बेरुजु फर्स्योट अनुगमन समितिले बेरुजु फर्स्योट तथा वित्तीय अनुशासनलाई प्रभावकारी बनाउन सरोकार भएका सबै निकायको सक्रिय र सार्थक सहभागिता आवश्यक रहेको औल्याएको छ। समितिले सार्वजनिक गरेको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदनमा वित्तीय अनुशासनलाई केन्द्रमा राखेर कार्य सम्पादन गर्ने नीति लिए पनि सरकारवाला पक्षको अपेक्षित सहभागिता र क्रियाशीलता कमजोर हुँदा अपेक्षित नतिजा हासिल हुन नसकेको उल्लेख छ। प्रतिवेदनमा आगामी दिनमा बेरुजु फर्स्योटलाई प्राथमिकतामा राखी सबै निकायबीच समन्वय र सहकार्य बढाउनु पर्नेमा जोड़ दिइएको छ। चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको बजेट खर्च वार्षिक विनियोजनको करिब 60% पुगेको छ। चालू आर्थिक वर्षका लागि सरकारले कुल 19,64,11,00,000,000 रुपियाँ बराबरको बजेट ल्याएकोमा हालसम्म वार्षिक विनियोजनको 59.75% अर्थात 11,73,52,00,000,000 रुपियाँ खर्च भएको छ। यस अवधिमा चालू खर्चतर्फ 11,80,98,00,000,000 रुपियाँ विनियोजन भएकोमा 8,14,65,00,000,000 रुपियाँ खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। त्यस्तै पुँजीगत खर्चतर्फ 4,07,88,00,000,000 रुपियाँ विनियोजन भएकोमा 1,13,84,00,000,000,000 रुपियाँ खर्च भएको छ भने वित्तीय व्यवस्थापन तर्फ 3,75,24,00,000,000 रुपियाँ विनियोजन भएकोमा 2,45,01,00,000,000 रुपियाँ खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। यसै गरी वैशाख मसान्तसम्ममा सरकारको आमदानी वार्षिक लक्ष्यको 66% पुगेको छ। चालू आर्थिक वर्षका लागि कुल 15,33,44,00,000,000 रुपियाँ बराबर आमदानी गर्ने लक्ष्य रहेकोमा सरकारले हालसम्म 10,12,05,00,000,000 रुपियाँ आमदानी गरेको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुंगाना। अब खेलकुद समाचार।
राष्ट्रिय खेलकुद परिषद राखेपले अखिल नेपाल फुटबल संघ एन्फामाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल सहित शुक्रबार बसेको बैठकले एन्फामाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो। एन्फाको संस्थापन पछिले अर्ली इलेक्सन गर्न लागेपछि नेपाली खेलकुदको सर्वोच्च निकाय राखेपले प्रतिबन्ध लगाएको थियो। एन्फाले राखेपको स्वीकृति नलिकन निर्वाचन प्रक्रिया अगाडि बढाएपछि त्यसबाट बिच्किएको राखेपले चुनाव रोक्न पटक पटक निर्देशन दिँदा पनि नमानेपछि प्रतिबन्ध लगाएको थियो। यसबीचमा पटक पटक भएका छलफलपछि शुक्रबार राखेपबाट निलम्बन फुकुवा भएको जनाएको छ। राखेपले निलम्बन गरेपछि एन्फाका पदाधिकारीको विदेश भ्रमणमा पनि रोक लागेको थियो। आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेपालमा भइरहेको नेपाल अमेरिका र स्कल्याण्ड बीचको श्रृंखलामा नेपालले शनिबार अमेरिकाको सामना गर्दैछ। श्रृंखलामा दुई खेल सम्पन्न भएका छन्। दुवै खेलमा समान किसिमको नतिजा पनि आएको छ। दुवै खेलमा विजयी टीम थियो स्कल्याण्ड, पराजित टीम थिए नेपाल र अमेरिका, अनि जीतको अन्तर थियो केवल 2 रन। नेपाललाई पनि डीएल पद्धतिमा 2 रनले हराएको स्कल्याण्डले बिहिबार अमेरिकासँग पनि त्यही भाग्य दोहोर्यायो। लिग टूमा रोमाञ्चक नतिजाहरू निस्किरहँदा नेपाली टोली भने दबावमा छ। शनिबार हुने अमेरिकासँगको खेलमा जीत निकाल्दै नेपाल लयमा फर्किन चाहन्छ। त्यसको लागि कमजोरीमा सुधार भने अवश्य गर्नुपर्ने हुन्छ। लिग टू अङ्क तालिकामा अमेरिका 25 खेलबाट 36 अङ्क जोडेर दोस्रो स्थानमा छ। श्रृंखला शुरू हुनु अगाडि शीर्षमा भए पनि स्कल्याण्डले लगातार 2 जित निकालेपछि अमेरिका शीर्षबाट दोस्रोमा झरेको हो। स्कल्याण्ड 30 खेलमा 38 अङ्क जोडेर शीर्ष स्थानमा छ। नेपाल भने 25 खेलमा 18 अङ्कका साथ 7 औं स्थानमा छ। नेपाल र अमेरिका हालसम्म ओडीआई फर्मेटमा 11 पटक आम्ने सामने भएका छन्। नेपालले 4 खेल जित्दा 6 खेलमा पराजित भएको छ। 1 खेल टाई भएको थियो।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति कोशी प्रदेशका थोरै स्थानहरूमा, मधेस प्रदेश तथा बाँकी पहाड़ी र हिमाली भूभागको 1-2 स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। मधेस र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको मौसम पूर्वअनुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 26.3 डिग्री सेल्सियस, न्यूनतम 18.4 डिग्री सेल्सियस, वर्षा 4.5 मिलिमिटर। काठमाडौँको अधिकतम 24.3 डिग्री सेल्सियस, न्यूनतम 18 डिग्री सेल्सियस, वर्षा 13.7 मिलिमिटर। पोखराको अधिकतम 27.2 डिग्री सेल्सियस, न्यूनतम 18.2 डिग्री सेल्सियस, वर्षा 70.9 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 31.7 डिग्री सेल्सियस, न्यूनतम 19.1 डिग्री सेल्सियस, वर्षा 37.8 मिलिमिटर। र दिपायलको अधिकतम 30.7 डिग्री सेल्सियस, न्यूनतम 20.8 डिग्री सेल्सियस, वर्षा 0.4 मिलिमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेश। सार्वजनिक निकायले आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपतिको जोड। मुलुकको कुल बेरुजू रकम 7 खर्बमाथि पुगेको प्रतिवेदनमा उल्लेख। संविधान संशोधनका लागि बहस पत्र तयार गर्न गठित कार्यदलद्वारा जेएनजी प्रतिनिधिलाई सकारात्मक संवादका लागि आह्वान। लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या 8 वटा मात्र कायम गर्ने प्रदेश मन्त्री परिषद बैठकको निर्णय। र होर्मुज जलमार्ग खुलाउन चीनले प्रस्ताव गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दावी। द्वन्द समाधानका लागि चीनको सहयोग स्वीकार गर्ने इरानको भनाई। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।